This is Action With Podcast, presented by A-Star Financial Solutions UK, supported by New Lakshmi Jewelers and Tap Tap Send, also supported by Nepali Music Festival 2022 and Nepal Authentic Dining. Namaste and welcome to another episode of Action With Podcast. You're listening to me, Lex Limbu, and today I have a guest very close to me. He is Bhuwani Pandak and he happens to be my father. Welcome to the podcast.
Thank you.
मेरो बाबाको बारेमा अब सुरुमै कुरा गरौँ होइन अब मलाई चाहिँ अ लट अफ द टाइम्स पडकास्टहरू सुन्दाखेरि चाहिँ पिपल आर इन्टरभ्युइङ अल डिफरेन्ट पिपल बट आई एक्चुली वान्टेड टु ब्रिङ सम वान भेरी क्लोज बिकज आई फाइन्ड यु नो आई फाइन्ड माई ड्याड्स जर्नी एन्ड करियर स्ल्यास लाइफ क्वाइट इन्सपायरिङ एज वेल सो आई थट यु नो वाट लेट मी ब्रिङ दिस के भन्छ म्याच दिस अपर्च्युनिटी एन्ड म्यारी द पडकास्ट विथ माई ओन फादर एज वेल भनेर त्यही भएर चाहिँ आज मैले बाबालाई निम्ताएको छु. सुरुमा हामी लेट्स डाइभ स्ट्रेट इन. हजुरको अब बाल्यकालमा चाहिँ अब तपाईँ ताप्लेजुङमा जन्मिनु भएको होइन, तपाईँको हुर्काई तपाईँको चाइल्डहुड चाहिँ कस्तो थियो होला?
अच्छा, क्वेसनको लागि धन्यवाद, थ्याङ्क यू भेरी मच. सबभन्दा पहिला यो प्रोकास्ट सुनेर बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भनेदेखि, हामी धेरै वर्ष नेपालदेखि बाहिर बस्यौँ ब्रिगेडा गोर्खासमा. अनि एकजना मेरो गोरा साथीले के भन्नु भन्थ्यो भने, ओ भनी साहब तपाईँ त नेपाली बोल्नुहुन्न जान्नुहुन्न भनेर भन्नुभयो. अनि के चाहिँ बोल्छु त भनेर भन्दाखेरि उहाँले चाहिँ ब्रिगेड अफ गोर्खासको ल्याङ्ग्वेज बोल्नुहुन्छ भन्नुभयो. त्यस्तै हामी गोर्खा समुदायको मान्छेहरू हामी पक्का पर्फेक्ट नेपाली त बोल्दैनौँ र गोर्खा ल्याङ्ग्वेज बोल्छौँ र जस्तो बोले तापनि यहाँहरूले सुधारेर सुनिदिनु हुन अनुरोध गर्दछु. र इन टर्म्स अफ मेरो चाइल्डहुडको विषयमा चाहिँ कुरा गर्दा यो एकदमै लामो छ र म अलिकति छोटो र मिठो बनाएर बोल्नु प्रयास गर्नु पऱ्यो. म 2017 सालमा अथवा 1961 ताप्लेजुङ जिल्ला सिदिङबा गाउँपालिका साब्लाखु वर्णम पहिलाको 6 जन्मेको हुँ र मेरो बाबाको नाम दुर्योधन पन्दाक लिम्बु, आमाको नाम मनमाया र यसरी नै यही गाउँमा म हुर्केँ, जन्मेँ र हुर्केँ. र अभाग्यवास मैले मेरो आमा म 5 वर्षको उमेरको हुँदाखेरि गुमाउनु पर्यो. र यसरी नै हामी बोजू फुपूहरूको साथमा हुर्क्यौँ र यसरी गर्दै भन्दै लाँदाखेरि हाम्रो विभिन्न किसिमको झगडाहरू थियो अथवा ल्यान्ड डिस्प्युट विथ द जिम्मावालसँग. र त्यसरी नै अगाडि बढ्दा बढ्दै केही समयको बादमा फुपू खस्नुभयो. फुपू खसिसकेपछि बोजू पनि खस्नुभयो र पनि हाम्रो जुन चाहिँ ल्यान्ड डिस्प्युटको मुद्दाहरू कन्टिन्यू चलिराखेको थियो. र बोजू खसेपछि बोजूको बर्खन्त गरेको 31 दिनमा होला फेरि बाबा पनि खस्नुभयो. र बाबा खस्दाखेरि गाउँमा खस्नु भएन, हामी मुद्दा मिलाउनुको लागि ताप्लेजुङमा हाम्रो अड्डा थियो त्यहाँ गएका थियौँ र प्रायःजसो सबै गाउँको मान्छेहरूसँग हामी गएर चाहिँ त्यहाँ मुद्दा मिलाउने आदि इत्यादि गर्दाखेरि अहिले बुझ्दाखेरि सायद स्ट्रोक भएको होला बाबालाई. अनि बाबा करिब करिब 1 देहान्त हुनुभयो. अनि हाम्रो गाउँदेखि ताप्लेजुङ हिँडेर जाँदा अब त अन फुट 2 लाग्थ्यो र अब उहाँको बडीलाई गाउँमा ल्याउने कुनै सम्भावना नै भएन र हामीले धेरै त्यहाँ पहल गऱ्यौँ. अनि एकजना हाम्रो अहिले प्रेम घिसिङजी हुनुहुन्छ, उहाँको आमाले चाहिँ त्यहाँ अलिकति ठाउँ दिनुभयो ग्रेभयार्डको लागि र हामीले हाम्रो बाबाको उहाँ नै हस्तान्तरण गऱ्यौँ र गाउँ फर्क्यौँ. गाउँ फर्केपछि हाम्रो दिदीबहिनी अरूले कसैले बाबाको अनुहार देख्नु भएन, अनि कामहरू गऱ्यौँ। त्यतिखेर म करिब करिब 14-15 वर्षमा लागिसकेको थिएँ। अझै दुईवटा मुद्दाहरू त्यतिकै थियो अनि बाबा खस्नुभयो। र यो उमेरमा यो समयमा म 7 क्लासमा भन्ज्याङमा पढ्दै थिएँ। पहिला चाहिँ गाउँमा सिंहदेवी स्कुलमा 5 क्लास पढिसकेपछि भन्ज्याङमा चाहिँ निमावि थियो, त्यतिखेर 7मा म पढ्दै थिएँ। अनि अब बाबा खसेपछि बाबाको काम गर्नु पऱ्यो, दुईवटा मुद्दा थियो आदि इत्यादि हुँदाहुँदै धेरै दुःखको कुराहरू आए। हामीले ती कुराहरू सम्हाल्दै गयौँ, दिदी हामी बहिनीहरू थियौँ। अब बाबुआमा नहुँदा र ब्याक टु ब्याक त्यो त्यस्तो मरमराउ हुँदाखेरि कस्तो हुन्छ र कति साह्रो हुन्छ भन्ने कुराहरू त भनेर त्यो साध्य नै हुँदैन मान्छेलाई। त्यो जो मान्छेलाई यो कुराहरूको एक्सपिरियन्स छ उसलाई मात्रै थाहा हुन्छ। अनि धेरै हामीले दुःख पायौँ, त्यसले गर्दा नै मलाई बाबुआमा नभएको मान्छेहरूको नानीहरू देखेँ भने मलाई एकदमै मलाई त्यो पहिला मेरो मैले दुःख पाएको स्ट्रगल पाएको याद आउँछ। अनि मलाई त्यहाँ धेरै कुरा गर्नै मन पर्दैन। अनि त्यस्तै हुँदै करिब करिब मैले त्यो भन्ज्याङ स्कुलमा आइ एम नट स्योर मैले त्यो 7को एक्जाम मैले दिएँ कि दिइनँ, मलाई एकदमै धेरै पिरहरू थियो। अनि अस्ति भविन्द्र दाईसँग कुरा गर्दा हामी सँगै पढ्थ्यौँ, मैले त्यो 7 क्लासको एक्जाम दिएँ कि दिइनँ भनेर दिएको नि भाइ भनेर भन्नुहुन्थ्यो। अनि उहाँहरू चाहिँ सिनामतिर हाई स्कुल पढ्न जानुभयो, मैले चाहिँ पढ्न छोडेर आफ्नै गाउँघरमा खेतीपाती आदि इत्यादि गर्ने अनि कामहरू गर्ने गरेर गाउँघर अथवा बाल्यकाल चाहिँ अब सानोको उमेर चाहिँ त्यसरी बिताएँ, एकदमै टफ थियो।
हजुर, तपाईँले गाउँको बारेमा त्यो भन्दाखेरि धेरै धेरै धन्यवाद होइन। आई नो द्याट यु नो समटाइम्स इट्स नट अलवेज इजी शब्दमा निकाल्नको लागि जुन कुरा चाहिँ अब कस्तो शब्दमा डिफाइन गर्न नै गाह्रो पर्ने मोमेन्टहरू। र आई अल्सो वान्ट टु से अब त्यो 14-15 वर्षको उमेरमा नै यु नो लाइफ चेन्ज ड्रास्टिकली। कुन समयमा चाहिँ तपाईँलाई त्यो एउटा आइडिया आयो या सोच आयो अब म अब सायद ब्रिटिस गोर्खा भर्तीतिर लाग्छु होला भन्ने खालको चाहिँ त्यो कुन पोइन्टमा चाहिँ त्यो निर्णय गर्नुभयो हजुरले?
मैले यो एउटा बडो मजाको यसको कथा छ। म एकदमै सिरियस भएर जुन चाहिँ लङ टर्म सोचेकै थिइनँ। हाम्रो त्यसरी हामी त्यो बाबाको बर्खन्त सक्यो, हामी एक किसिमले आफ्नै रिदममा खेतीपाती जग्गा जमिनहरू थियो त्यो हामी गर्दै भन्दै मेनली अब घरको कामहरू दिदीबहिनीहरूले अरूले गर्ने, म बाहिरको व्यवहार गर्दै जाने र यसरी बस्दा बस्दै समयहरू केही बित्दा बित्दै हाम्रो दिदीलाई चाहिँ मामाहरूले चाहिँ उता भे गरिदिए भेनाजुसँग। अनि भेनाजुहरू आए अरे हामीहरूले उ गऱ्यौँ अनि फेरि दसैँमा टिका लाउनु आउने हुनुभयो भेनाजु। भेनाजु यङयाङहरूले चाहिँ बाख्रा खाँदैनन्। अनि हाम्रो लिम्बूको ट्रेडिसन कल्चर अनुसार ज्वाइँ चेलालाई चाहिँ मेजमान दिनुपर्छ। अब मेजमान दिँदाखेरि त्यो एउटा भेनाजुलाई अब राँगा काटेर दिने कुरा आएन। अब बाख्रा सानो खालको खसी बोका काटौँ त यङयाङले खाँदैन। अनि त्यो भएपछि त्यो भेडा अथवा सुँगुर खोज्नु पर्यो। अनि त्यो बेसीको एकजना दाई हुनुहुन्थ्यो अनि उहाँसँग चाहिँ त्यो मेजमान को भेडाको भेडा किन्नु खास गरी हिँडेको हामी। त्यसरी हिँड्दाखेरि अब हाम्रो महादेबुङमा हाम्रै साब्लाको त्यतिखेरको चाहिँ अब गाउँपालिका अथवा वार्ड भनौँ वाट एभर, त्यसरी हामी जाँदाखेरि चाहिँ त्यो दाजुको चाहिँ भर्ती हुने विचार रहेछ। मैले पनि उसलाई साथी चाहेको, उसले मैले चाहिँ के अरे भेडा मेजमान भेडा अथवा सुँगुर खोज्नु जाउँ भनेर भनेको, उसले चाहिँ भर्ती हुनु गल्लावल्कोमा जाने विचार रहेछ लु जाउँ भनेर अनि गयौँ। गएपछि हामीले त्यो के भन्छ ऊ पनि पाइएन, भेडा पनि पाइएन. त्यहाँदेखि डाइरेक्ट पर गल्लावालको घर रहेछ हाम्रो डिलमुनिको दाईहरू हुनुहुन्थ्यो पहिला सेभेन जिआरको एक नारायण धोज लिम्बू, अहिले उहाँ खसिसक्नुभयो. उहाँकोमा गएपछि त एकैचोटि नाप जाँचको कुरो सुरु भयो. गर्दाखेरि मैले पनि अनि उहाँलाई त भन्नुभयो ल तपाईँ चाहिँ बुढो हुनुभयो लुङ्गा भनेर भन्नुभयो, हाम्रो साइनु पनि पर्ने. अनि यता लु भाइलाई पनि त हेरिहालौँ न त जाने हो भनेर भन्यो. अनि मैले भने होइन जाउँ त लु के हुन्छ भनेर भनेको. उहाँ ठ्याक्कै हाइट अलिकति पुगेन, वेटको लागि चाहिँ निकै पुगेन, तर पछि एआरओ चाहिँ छ सात महिनापछि आउँछ, त्यतिन्जेलसम्ममा चाहिँ लु कुखुराको अन्डा खानु राम्रो राम्रो खानु हेरौँ त्यो हुन्छ. अनि कति पढेको भनेर भन्यो, भन्नुभयो उहाँले मैले सात क्लास पढेको भनेर भने ए पाँच क्लास पढ्ने भए भइहाल्छ, सात क्लास त धेरै बढ्दा भयो भनेर भन्नुभयो. फेरि दाइले चाहिँ नपढेको, फेरि दाई तपाईँले चाहिँ नपढ्नु भएको पनि त रहेन रहेछ, पढेको पनि तपाईँ अहिले बुढो पनि हुनुभयो भनेर भन्यो. मलाई त गल्लावालले त पास दिइहाल्यो. पछि माथि भन्ज्याङमा भेटौँ एआरओ आउँछ एआरओ सेलेक्सनको लागि भनेर छ महिना अगाडि दियो. अब त्यहाँदेखि अब मेरो चाहिँ भर्ती जाने भनेर चाहिँ बल्ल सुरु भयो. अनि त्यहाँदेखि अब हामी चाहिँ अब कसरी भर्ती जाने के जाने भनेर चाहिँ अनि त्यहाँदेखि पछि एआरओ सेलेक्सनको लागि गइयो भन्ज्याङमा. त्यहाँ जाँदाखेरि फेरि हाम्रो भीमराज साहब हुनुहुन्थ्यो, उहाँ आउनुभयो. उहाँहरू अरू टिमले मलाई फेरि घोपा क्याम्पको उनीहरूले चाहिँ पास दियो, म त्यहाँ पास भएँ. अनि त्यहाँ पनि गुरुजीले भनेको थियो मेरो अलिकति वेट त पुगेको थिएन, ल अब पछि यो चाहिँ 1978 कुरा हो, 1977 कुरा हो. 1977 डिसेम्बरमा चाहिँ घोपा क्याम्पभित्र आउनुपर्छ भनेर भन्यो. अनि त्यहाँदेखि म भर्ती हुनुलाई सुरु गरेको.
सो तपाईँ कति वर्ष हुनुहुन्थ्यो जब आर्मीमा फर्मली एनलिस्ट हुँदाखेरि चाहिँ?
म खास गरी डिसेम्बर 1977 गाउँ छोडेर हिँडेको, र त्यो चाहिँ जनवरी 1978 रिक्रुटिङको लागि. तर म त्यो साल म कलिलो भएर म हुन सकिनँ. त्यो भएपछि मलाई चाहिँ त्यहाँ क्याम्पभित्र राख्यो बसेँ. अनि क्याम्पभित्रमा चाहिँ हामीहरूलाई चाहिँ अब रनर भनेर भन्थ्यो. हामीले बिहान चाहिँ अफिसमा काम गर्नुपर्ने दिउँसो, अनि बिहानै अफिसमा अरू आउनुभन्दा पहिला टाकटुक साफसफाइ अफिस खोल्ने. अफिस आवर सुरु भएपछि कागजपत्र यताउता दाहिने बायाँ लाने, मान्छेलाई गाइड गर्ने, चिया बनाउनेदेखि लिएर सबै गर्नुपर्ने. अनि अफमा चाहिँ मन्डे टु फ्राइडे त्यो बेलुका भएपछि माथि यो जिआरसी भन्छ जुनियर रेङ्क्स क्लबमा गएर ड्रिङ्क बेच्नुपर्ने, एक्ज्याक्टली बारमेनको काम. गुरुजीले चाहिँ पैसाको हिसाब किताब गर्ने, आफूले पैसा लिने, ड्रिङ्क दिने, उठाउने. अनि त्यही भित्र पनि फेरि कुनै समयमा त्यहाँ ड्रिलहरू खेल्नुपर्ने, फटेक गर्नुपर्ने, कहिले कहिले एजुकेसनहरू पनि सिकाउने गुरुजीहरूले उनीहरूको समय हुँदा. अनि सबै त्यो आर्मीको एक्ज्याक्टली सबै काम गर्नुपर्ने. अनि स्पोर्ट हुन्छ भने स्पोर्ट अब खेल्नुको लागि अब सबै रेडी हुन्छन्, पानी सानी ल्याउने. पहिला पहिला अब पछि पछि त अब हामी पनि त्यही सिकेर त्यही लाइन्सम्यान गर्ने, कहिले रेफ्री नै गर्ने. अनि पछि पछि अब म चाहिँ भलिबलहरू चाहिँ पहिला गाउँमा पनि खेलेकोले गर्दा त्यो बास्केटबल र बास्केटबल त गुरुजीहरूसँग बाजी खेल्ने नै भइहाल्यो पछि छ सात महिनाको बादमा त 1978 कुरा.
तर बास्केटबल त गाउँमा त खेलिँदैन थियो समयमा,
खेलिँदैन थियो. तर त्यो भलिबल खेल्नेले गर्दा भलिबल बास्केटबल अलिक छिटो छिटो आउने. अनि फुटबलहरू पछि पछि त त्यो गुरुजीहरूसँग बराबरी खेल्ने भइहाल्यो नि, उनीहरूसँगै खेल्दा खेल्दै हिँड्दा हिँड्दै. अनि जब 1979 मात्रै म भर्ती भएको, एक वर्ष पुरा बसेको धरानमा क्याम्पभित्र.
तर जब तपाईँ त्यो गाउँ छोडेर जानुभयो, छोडेर जाँदाखेरि चाहिँ तपाईँको आशा चाहिँ थियो तपाईँ त्यो इमिडिएटली नै तपाईँ भर्ती लागेर बाहिर जानुहुन्छ भन्ने खालको सोच लिनु भएको थियो होला नि त, होइन?
सोच त अब ठुलो आशा हुन्छ. जस्तै एक्जाम्पल म कसरी दिन्छु भने, अहिले हाम्रो देशको मान्छेहरूले म विदेश जान्छु भनेर धेरै ऋण काढेर जग्गाहरू बेचेर म विदेशमा गएर कमाएर तिर्छु भन्ने उनीहरूको एउटा आशा अपेक्षा हुन्छ। त्यस्तै प्रकारको मैले त्यो गाउँ छोडेर हिँड्नुभन्दा पहिला साबलाखुदेखि धरान हिँडेर आउनु पर्थ्यो र मैले पैसा चाहिन्थ्यो, अब मलाई कसले पैसा दिने होइन। अनि दिदीको कण्ठ थियो एउटा भेनाजुले दिएको, त्यो कण्ठ जाकर राख्नुको लागि त्यो गाउँभरि घुम्दाखेरि पैसा पाइँदैन्थ्यो। अनि अहिले पनि 95 वर्ष कि 94 वर्ष पुग्नुभयो हाम्रो पुष्पलाल बरालजी हुनुहुन्छ अहिले बिर्तामोडमा, उहाँ हामी एकदमै मिल्थ्यौँ, उहाँले मलाई कति कुरामा मद्दत दिनुहुन्थ्यो र उहाँसँग हामी यो च्याङथापु छेउमा पहिला जगात भन्ने ठाउँ थियो त्यहाँनिर दोकान जस्तो, त्यो कण्ठ यहाँ झोला उसमा बोकेर जाकर राख्नुको लागि कहीँ 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 नभेटाएर ताप्लेजुङमा लगेर काँसे कैयाँकोमा पैसा त्यो सुनको कण्ठ जाकाट राखेर मैले म धरान बर्ती हुनु आएको। अब त्यो जाकर राखेको राख्ने आँट नै म भर्ती भएर ब्रिटिस आर्मीमा भर्ती भएर पैसा कमाएर त्यो कण्ठलाई चाहिँ म उकासेर मेरो दिदीलाई दिन्छु भन्ने आँटले हिँडेको हो नि त होइन। त्यतिखेरको जमाना पैसै पाइँदैन्थ्यो। अनि जब क्याम्पमा आएपछि पास हुन्छु नै भन्ने त अब थियो, मलाई खालि वेटमा मात्रै र वेट र हाइटमा मात्रै अलिक समस्या हुन्छ भन्ने मलाई शङ्का थियो, अरूमा कुनै केही शङ्कै थिएन। किनभने हाम्रो समयको लागि मेरो त्यो ब्रिटिस आर्मीमा भर्ती हुनुको लागि इनफ एजुकेसन थियो, अरू फिटनेसहरू सबै थियो, तर खालि वेटको लागि पनि भर्ती हुनुभन्दा अगाडि त्यो वेइङ हुनुभन्दा अगाडि चिउरा खाएर दुध खाएर होइन 2-3 घन्टा अगाडि नै त्यो पनि रेडी हो। अब हाइटको लागि तल माथि तल हेऱ्यो भने तलै खुट्टा माथि हेऱ्यो भने माथि नै खुट्टा होइन 5'2" हुनुपर्ने, अनि त्यसरी चाहिँ अलिकति सुर्ता थियो। अनि तर एक वर्ष डिले हुँदाखेरि अब अभियसली
इट वर्क्ड आउट फर द बेटर,
हात खुट्टै गल्यो नि त, नौनारी नै गल्यो। तर अर्को साल म भर्ती अर्को साल भर्ती भएँ। एक वर्ष त्यहाँ बस्दाखेरि मैले धेरै कुरा पिकअप गरेँ किनभने म गाउँमा बसेर आएको मान्छे, एक्चुअल पक्का ब्रिटिस आर्मीको क्याम्पभित्र बसेर त्यही फौजी समुदायको मान्छेहरूसँग आर्मी टर्मको भाषा ल्याङ्ग्वेजदेखि लिएर खानु लाउनुदेखि लिएर बिस्तारा बनाउनु हरेक कुरा सिक्दाखेरि म एउटा हिल बोय चाहिँ टाउन बोय अथवा लाइन बोय भन्दा पछि केही कमजोरी भएन।
र जुन बेला 1979 तपाईँ फर्मली एनलिस्ट हुनुभयो आर्मीमा होइन, अनि त्यस पछाडि तपाईँको करियर चाहिँ अब हङकङ ब्रुनाई युके मेन बेसिसहरूमा गयो, पछि नेपालमा पनि फर्केर गयो, धेरै ठाउँमा ट्रेनिङको लागि पनि पुग्नुभयो होइन, एक्सर्साइजहरूको टुर्सहरूको लागि। बट देयर इज द्याट कन्सटेन्ट मुभमेन्ट, पहिला त एउटा गाउँको केटा धरानसम्म होइन बजारसम्म आउनु पऱ्यो र बजारको रहनसहन बजारको मान्छेहरूसँग फिज्न सक्नु पऱ्यो, बजारको मान्छे हङकङ सहरमा जानु पऱ्यो होइन, हङकङ सहरमा अब हामी जस्तो मान्छेहरू देखिन्छ होला तर पछि हामी जस्तो मान्छेहरू पनि होइन, अब एउटा युके जुन बेला इट वाज अ भेरी डिफ्रेन्ट युके होइन, तपाईँहरू जुन बेला चर्चको कामतिर आउनुभएको थियो होला, त्यो कन्सटेन्ट प्रोसेस अफ मुभमेन्ट र कन्सटेन्ट प्रोसेस अफ यु नो अड्याप्टिङ टु अ न्यू प्लेस, सुरुमा कतिको सजिलो या गाह्रो लाग्थ्यो तपाईँलाई?
एकदमै गाह्रो हुन्छ नि नयाँ ठाउँमा, अनि के भन्छ भनेदेखि एउटा अमेरिकन लेखकको भनाइ छ, चेन्ज इज अलवेज डिफिकल्ट होइन। एउटा गाउँघरको एउटा गोरु अब यो परिभाषा त धेरै मान्छेले बुझ्दैनन्, दाहिने जोत्ने गोरुलाई बायाँ पाटे पाटा फर्काएर जोत्दाखेरि कति अप्ठ्यारो हुन्छ, त्यत्तिकै नै अप्ठ्यारो हुन्छ, गर्दाखेरि चेन्ज इज अलवेज डिफिकल्ट, तर हामीले त्यो चेन्जेसलाई एडप्ट गर्न सकेनौँ र हामीले लिएनौँ भने हामी अगाडि नै बढ्न सक्दैनौँ. अब त्यस्तै एउटा सिभिलियन लाइफको मान्छे, एउटा गाउँघरबाट हुर्केको मान्छेलाई डाइरेक्ट हङकङमा ल्यान्ड गराउँदाखेरि धेरै साह्रो हुन्छ, धेरै साह्रो हुन्छ. फेरि उमेर कच्चा हुन्छ, 18-19 वर्षको उमेरमा आफ्नो गाउँघर बाबुआमा चेलीबेटी दिदीबहिनी दुनियाँलाई छोडेर आउँदा होमसिक हुन्छ, भाषा मिल्दैन. अघि नै मैले भने एउटा हाम्रो गोरा साहबले मलाई यु स्पिक ब्रिगेड अफ गोर्खास ल्याङ्ग्वेज, यु डोन्ट स्पिक नेपाली भन मलाई, अनि मैले पछि मात्रै रियलाइज गरेँ त्यो. त्यसले गर्दाखेरि त्यो भाषा, वर्डिङ, कायदा, त्यो कल्चर नै डिफ्रेन्ट हुन्छ त्यसले गर्दाखेरि. तर नथिङ इज इम्पोसिबल र त्यो भर्खरको उमेर ले गर्दाखेरि हामी सजिलै क्याचअप गर्न सकिन्छ र एट द एन्ड अफ द डे हाम्रो त्यो ब्लड नै आर्मी भइहाल्छ.
अब लगभग तपाईँ 28 वर्षसम्म बिताउनु भयो आर्मी करियरमा, होइन, 1979 2006 फोर्मली रिटायर हुनुभएको थियो त्यो करियरबाट चाहिँ. सो इट्स नो सरप्राइज द्याट युर काइन्ड अफ यु नो डिएनए इज इन्ग्रेन्ड बाई द आर्मी वे अफ लाइफ. त्यो समयमा रिटायर हुँदाखेरि तपाईँ गोर्खा मेजर ऱ्याङ्कबाट रिटायर हुनुभएको थियो, होइन. वाट डु यु थिङ्क, लुकिङ ब्याक, what do you think are some of the things that you possess, the qualities that you have, that helped you to have such a successful career in the army?
Aba army ma successful bhanne ta aba ke le malai help garyo bhanne bhanda keri sab bhanda ma pahila chai aba mero manchheko afno afno chahana ra requirement माथि निर्भर हुन्छ. र मेरो सबभन्दा खुसीको दिन चाहिँ कुन दिन परेको थियो भनेदेखि जब म ब्रिटिस आर्मीमा भर्ती भएँ त पास भइस भनेको त्यो दिनहरू अहिले पनि मलाई याद आउँछ. त्यहाँभन्दा मेरो खुसीको दिनै कुनै दिन आएको थिएन जस्तो लाग्छ. ल, अब मैले चाहिँ पैसा कमाएर चाहिँ मेरो ऋण तिर्ने भएँ भनेर भन्ने मलाई ठुलो आयो के अरे एउटा मलाई ठुलो एउटा खालको ऊर्जा मिल्यो नि. किनभने मेरो बाबुको बोजुको बर्खन्तको र बाबुको बर्खन्तको ऋण तिर्नु ऋणले पोलेर म भर्ती भएको हो क्या खास गरेर. अनि त्यो दिदीको कण्ठको त त्यो त्यो एउटा सानो सप्लिमेन्ट्री टास्क मात्रै हो. त त्यो दिन जस्तो कहिले पनि आएन. इक्वाली अब यसरी भर्ती भएर आएँ, भर्ती भएको 4 वर्षमा होला मैले जिएलसी जुनियर लिडरसिप क्याडर गरेँ र मेरो गुरुजी चाहिँ पछि अनरी मेजर हुनुभयो क्या दिलीप कुमार गुरुङ साहब, उहाँ मेरो इन्स्ट्रक्टर हुनुहुन्थ्यो. उहाँले त्यो जिएलसीमा मलाई प्रथम बनाउनु र मेरो कोसिस र उहाँहरूले त्यो पास गराउनु नै मेरो निम्ति एउटा ठुलो एउटा फलामे दैलो चाहिँ मेरो आर्मीको करियरको लागि खोलिदिएको जस्तो भयो. त त्यही फलामे ढोका दैलो खोलेकोले गर्दा नै म पछि प्रमोसन हुँदै गएँ, कोसिस गर्दै गएँ. उहाँहरूको नाम इज्जतलाई राख्नु अथवा मैले आई सुड नट बी लेट देम डाउन भन्ने चाहिँ एउटा मेरो ब्रेनमा मेसेज जान्थ्यो र त्यसरी नै कोसिस गरेकोले गर्दा होला र मेरो भाग्यले गर्दा अथवा समय पनि त्यस्तै खालको मिलेर सबै मभन्दा सिनियर जुनियरहरूले पनि मलाई मद्दत दिएर पनि होला. त्यो ब्रिगेड अफ गोर्खासको अथवा गोर्खा ब्रिगेडको चाहिँ अन्तिम रेङ्कमा पुग्न सफल भएँ जस्तो लाग्छ. र म यही पोडकास्टको मार्फत पनि मेरो गुरुजी दिलीप कुमार साहबलाई धन्यवाद दिन्छु.
तपाईँले त्यो नामहरू सबै रिमेम्बर गर्दाखेरि चाहिँ आई थिङ्क द्याट्स क्वाइट इम्प्रेसिभ. तपाईँको मेमोरी पावर इज गुड भनेर लाग्यो, जुन चाहिँ सबै मान्छेको हुँदैन, स्पेसली वेन युआर लुकिङ ब्याक.
वेलकम टु ए स्टार, योर कम्प्लिट फाइनान्सियल सोल्युसन. द ए स्ट्यान्ड्स फर फर्स्ट क्लास सर्भिस एन्ड द स्टार रिलेट्स टु यु. our most important clients. We are a team of whole market advisors with more than 10 years of excellent service. Serving nationwide, we specialized in home mortgages and remortgages, wills and estate planning, residential sales and lettings, property management, real estates, insurances and pensions. For both personal and business financial advices, please feel free to contact us for consultant. We look forward to working with you. A-Star Financial Solution. Making your move memorable.
And huge shout out to our sponsors, A-Star Financial Solutions UK, New Lakshmi Jewelers, Tap Tap Send, Nepal Authentic Dining, and Nepali Music Festival UK 2022. अर्को कुरा चाहिँ के सोध्नु मन थियो भने अब आर्मीमा अर्ली अन इन द करियर त अब हार्डसिप त हुन्छ नै अब हामीलाई सुन्दै बुझ्दै आएको थियौँ होइन अब त्यो समयमा अब जुन हिसाबले अब गोर्खा सोल्जर्स वर बिङ पेड रिम्युनरेटेड इत्यादि बट इक्वली ह्याभिङ सेड द्याट अब आर्मीमा भर्ती लागिसके पछाडि फर्स्ट छुट्टी या सेकेन्ड छुट्टीमा नेपाल फर्किँदाखेरि चाहिँ कस्तो खालको फिलिङ्स र यु नो कन्फिडेन्स या युनो त्यो एक्चुली लेट मी टेक इट ब्याक हाउ डिड यु फिल गोइङ ब्याक टु नेपाल फर द फर्स्ट टाइम आफ्टर जोइनिङ द आर्मी किनभने नाउ युभ मेड इट नि त होइन युभ मेड इट तर या आई जस्ट वान्ट सी कस्तो खालको इमोसन्स हुन्छ थियो त्यो समयमा
इमोसन भन्दा पनि मैले गाउँमा चाहिँ म करिब 4.5 वर्ष मात्रै फर्केँ किनभने मैले 1977 गाउँ छोडेको होइन 78 भोलि धरान बसेँ गाउँ जानु पाइएन अनि 79 भर्ती भएर फेरि हामी चाहिँ हङकङदेखि युके आयौँ युके आएपछि ब्रिटिस सरकारको चाहिँ यो बेलिज चाहिँ कोलोनी नै थियो अनि गोटेमाला बेलिजलाई इन्डिपेन्डेन्ट दिने समयमा फेरि गोटेमालाले चाहिँ अलिकति कम्फोर्टेबल मानेन भनेर उनीहरूको अलिकति थ्रेट थियो त्यो त्यसले गर्दा हामी बेलिजमा गयौँ हाम्रो छुट्टीहरू चाहिँ अलिकति डिलेट गरेर करिब करिब 4.5 वर्ष म गाउँ पुगेँ अनि गाउँ पुग्दाखेरि रमाइलो थियो तर मेरो पहिलाको व्यवहारहरू मैले चाहिँ सम्हाल्नु पर्ने थियो अब त्यही अघि भनिहालेँ बाबु आमा बाबु बाजे बोजूहरूको बर्खन्तको ऋणहरू तिर्नुपर्ने थियो उता त्यो जग्गा जमिनको केही कुराहरू मिलाउनु पर्ने थियो गर्दाखेरि कति मान्छेले चाहिँ पहिला छुट्टी दोस्रो छुट्टीमा इन्जोय गरेर हिँड्छन् घुम्छन् भने मेरो चाहिँ पुरानो व्यवहारहरूलाई चाहिँ सम्हाल्नुपर्ने गर्नुपर्ने आदि इत्यादिको कुराहरू थियो गर्दा नट रियली इन्जोएबल बट मैले मेरो आफ्नो समस्याहरू सर्ट आउट गरेँ अनि जति पनि पहिलाको लुपहरूलाई प्याच अप गरेँ भनौँ न
हजुर अनि आर्मीको टु ब्रिङ द कन्भर्सेसन ब्याक अबाउट your army career 28 years of service 28 years of service ma chai tapaiko a few memorable moments haru bhannu parda kheri chain kun moments haru thiyo la tyo chai
aba kahile pani ma bhuldina hami yo hong kong handover time ko samay ma hami paryau ra teti khera brigade of gorkhas ma 8-9,000 manche haru स्टाफहरू सैनिकहरू थिए भनेदेखि सबै हङकङ ह्यान्डओभर गएपछि ब्रिगेड अफ गोर्खासको 5 पल्टनदेखि 2 पल्टन जस्तो रहने भए र 65% चाहिँलाई एफेक्ट पुगेको थियो र हामीलाई 1992 to 1997 रिडन्डेन्सीको समय राखेको थियो र हामीलाई कहिले पनि कुनै दिन पनि हामी चाहिँ रिडन्डेन्सीमा पर्न सकिन्छ भन्ने हामीलाई त्रास थियो र जहिले तहिले हामी त त्यो प्रमोसन हुनुभन्दा पनि जागिर कसरी सेभ गर्न सकिन्छ भनेर हामीहरूलाई ठुलो त्रास चाहिँ त्यो थियो र अलवेज फुट अन द ग्राउन्ड के रेडी टु मुभ मात्रै तर त्यस्तै प्रकारले पनि म मेरो नाम पनि रिडन्डेन्सीमा पिकअप भएको थियो जुन चाहिँ 1994 र 1993 मा युकेमा चर्चको काममा थियौँ, म कलर सार्जन थिएँ, मोटर प्लान्टमा थिएँ, र तर पछि केही रहँदै बस्दै त्यस्तै गर्दै जाँदा फेरि त्यो रिमुभ भयो, र त्यसरी अब पल्टनहरू मर्ज हुँदै 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 गयो। ब्रुनेमा गएपछि W2 पनि पेन्सन निस्क्यो, गर्दा भेरी एक्साइटिङ त्यो 7 वर्ष 5 वर्ष चाहिँ।
कुन ठाउँमा टुर या कुन देशमा काम गर्दाखेरि चाहिँ सबसे अलिकति रमाइलो, क्वालिटी अफ लाइफ पनि रमाइलो, काम गर्नु पनि रमाइलो खालको एउटा ब्यालेन्स थियो होला, अब युके, ब्रुनाई, हङकङ को कम्पेयर गर्दाखेरि चाहिँ?
अब अहिलेसम्म हामीले हेर्नुपर्दाखेरि हङकङ हामी सानैदेखि आएर त्यहाँ हुर्केकोले गर्दा हो कि के हो, हङकङ जस्तो रमाइलो अरू ठाउँ लाग्दैन। जस्तै हामी युकेमा 2 वर्ष बसेर अथवा युकेमा कोर्स गरेर फर्किँदा हङकङ जाँदाखेरि चाहिँ हामीलाई चाहिँ नेपालको घर पुगेको जस्तो याद हुन्थ्यो, र हाम्रो अलिकति एजियन भएर होला खानाको अथवा कल्चरली एकदमै वार्म फिलिङ हुने हङकङ चाहिँ, वेयर इज बुर्नेमा पनि लामो बस्यो तर त्यति साह्रो बुर्नेमा चाहिँ भएन।
हजुर, यो 28 वर्षको अन्तरालमा अब तपाईँको फ्यामिली पनि सुरु भयो होइन, अनि 1986-87 को बेलामा तपाईँको कोपिला हाम्रो मेरो दिदी तपाईँको फर्स्ट चाइल्ड भयो, अलङ द्याट वे फ्यामिली स्टार्ट हुँदाखेरि चाहिँ तपाईँको कस्तो भएको थियो, किनभने यु नो यु एन्टर द आर्मी एज अ सोलो पर्सन एज अ सिङ्गल युनिट बट अलङ द वे यु एक्सप्यान्ड एन्ड हाउ वाज इट जगलिङ family and children along with your army career as well?
Ha, yo ekdamai tough question ho. Palton ma jasto je situation aaye pani euta career wise ma chai alikati ma ramrai thiyo ra mummy le liyera casino line ma aayo 1986 ma. अनि बुर्नै हामी गयौँ त्यहाँदेखि। बुर्नै गएपछि म पहिला बी कम्पनीमा थिएँ, बी कम्पनीदेखि सपोर्ट कम्पनीमा मलाई पठाइयो। सपोर्ट कम्पनीमा गएपछि लो त चाहिँ युके कोर्स जानुपर्छ भनेर भने, अनि मैले भने जाँदिनँ भनेर भने, किन भने भन्दा मेरो यस्तो छ त्यस्तो छ भनेर भन्दा मलाई कुनै नै ऊ नै भएन। आन्टी टोइ साहब चाहिँ हाम्रो बुद्धिबहादुर साहब हुनुहुन्थ्यो, अहिले दमकमा हुनुहुन्छ, र बुद्धिबहादुर साहब नै हुनुहुन्थ्यो, नारायण प्रसाद साहब हुनुहुन्थ्यो, नारायण प्रसाद साहब चाहिँ रेक्रुटको गुरुजी विङ कमान्डर हुनुहुन्थ्यो। अनि त्यहाँदेखि मलाई बुर्नेदेखि हङकङमा पढ्नु पठाए, इङ्ग्लिस पढ्नु पठाए। अब त्यतिखेर अब कोपिला जन्मिने भएको छ, मम्मीलाई एकदमै ऊ भइरहेछ होइन, अनि म हङकङमा त्यो 28 AC इङ्ग्लिस ल्याङ्ग्वेज पढ्नु पठाएको थियो, त्यहाँ पढ्दाखेरि कोपिला जन्मेको। अनि पछि बुद्धिबहादुर साहबले अलिकति 2 हप्ताको लागि त हङकङबाट बुर्नै फर्किने मौका त दिनुभए, अनि फेरि 2 हप्ता फर्केपछि युके आएर फेरि भ्याकन्स फिल भन्नेमा यहाँ माथि 3 महिना इङ्ग्लिस पढ्नुपर्ने, जति पनि ब्रिटिस आर्मीको यो फरेनरहरूलाई इङ्ग्लिस पढाउने ठाउँ थियो क्या पहिला, नेपालदेखि त्यो सेन्डर्स कमिसन आउनेहरू अथवा त्यहाँनिर चाहिँ रसियन ल्याङ्ग्वेज सिक्ने अरबी ल्याङ्ग्वेज, अब हामीहरू इङ्ग्लिस सिक्ने सबै त्यहाँनिर त्यो थियो। अनि त्यसरी आएर म 3 महिना त्यहाँ इङ्ग्लिस कोर्स गरियो, 2 महिना उहाँ नेद्रेबनमा मोटर कोर्स गरेँ, अनि वेटिङ गर्दा 6-7 महिना बल्ल बल्ल पुग्दाखेरि त कोपिला त अलमोस्ट हिँड्ने भइसकेको थियो, सानैमा हिँडेको 11 महिनादेखि हिँडेको कोपिला। र अनेस्टली भन्दाखेरि मैले फ्यामिलीलाई त्यति टाइम दिनै सकिनँ मेरो करियरहरूले गर्दा। अनि पछि जिनिता त्यहाँदेखि हामी हङकङ मुभ भयौँ, अनि जिनिता जन्मिएको 4 दिनमा त म फेरि सेकोङमा अर्को कोर्स गर्नु गइहालेँ, अनि पछि फेरि त्यहाँदेखि आएपछि फेरि त्यो सिनियर लिडरसिप क्याडर गर्नुपर्छ भनेर भने, अनि त्यो सिनियर लिडरसिप क्याडर गरेको कुनै कति हप्तामा त फेरि नेपाल जानु परिहाल्यो, गर्दाखेरि मैले या एकदमै टफ, साह्रो दुःख थियो. तर मैले अब त्यो करियरले गर्दाखेरि त्यति गर्नु पाइनँ. अनि पछि पल्टनमा त्यो जोइन भइसकेपछि पनि होइन, अब भन्नाले पछि त्यहाँदेखि युकेदेखि ब्रुनाई फर्केपछि पनि म जहिले त्यसले युके मात्रै आउनु पर्थ्यो. ब्रुनाईमा तिमीहरूलाई मम्मीहरूलाई छाडेर म युके मात्रै धेरै बसेँ नि त. त्यस्तो अब कता फ्यामिली लाइफ या राम्रो थियो, तर सानोमा त्यति धेरै मैले समय दिनु मद्दत दिनु चाहिँ सकिनँ.
आर्मीको लाइफको अब कुरा गर्दाखेरि होइन, आई थिङ्क फर मी एज वेल द लाटर इयर्समा चाहिँ रमाइलो भएको थियो. आई थिङ्क जब युकेमा 2000 हामी आउन थाल्यौँ नि, अनि त्यहाँदेखि चाहिँ अलिकति सबैजना सँगै भयो नि त, त्यति बेलादेखि चाहिँ अलिकति एउटा स्टेबिलिटी चाहिँ बल्ल त्यो एउटा पोइन्टमा पुगेको थियो जस्तो लाग्छ. तपाईँलाई कस्तो लाग्छ?
थियो अलिकति, जब हामी युके मुभ भएपछि राम्रो भयो. तर अब फेरि त्यो मेरो करियर नै त्यस्तै प्रकारले सक्यो भनौँ न. अब हामी नेपाल छुट्टी गयौँ, नेपाल छुट्टी गएर क्याट्रिकमा आउनुपर्छ भनेर सम्झाएको मान्छे फेरि उता पोखरा जानुपर्छ भन्ने एनाउन्स भयो. त्यसले गर्दाखेरि त आर्मीको नै त्यस्तै हो. अब त्यो अब कसैलाई त्यो भनेर कसैलाई ब्लेम गर्ने कुरा पनि आउँदैन होइन. मेनिङ भनेको त्यही हो, रिक्वायरमेन्ट कहाँ हुन्छ त्यो अनुसार जानुपर्छ, त्यो गर्नुपर्छ. तर इन कम्पेयरिङ ओल्ड एज, जब सानो हुँदा भन्दा पछि धेरै राम्रो भयो. तर टुपारामा हुँदा एकदम एक्साइटिङ थियो.
Exciting. And obviously to retire from the army as a Gorkha major, that's quite a high. I think one of my life ko most memorable moments will be being part of Topeko farewell ceremony Pokhara ko camp ma, to see so many people come out and bid goodbye to their Gorkha major. I think tisto chai, it's a very rare moment to be part of, and especially to be on the side that, you know, you are the family receiving that farewell. I think that was it's very, I guess, you know, life ko milestone khalko moment nai ho haina. Tyo high ma ta army career ta siddhi ho, right? Tyo high ma army career siddhi ho, but you were still in your 40s. You were still in your 40s ra euta post army career suru garnu paryo. Tyo moment chan kasari bhayo?
Aba म यङ नै थिएँ, अब हामीले केही गर्नुपर्छ र छोराछोरीलाई एउटा राम्रो खालको शिक्षा दिने, विश्वविद्यालयमा पठाउने र राम्रो खालको एउटा काम गर्ने खोजेर लाउने भनेर चाहिँ यो देशमा 40 केजीको एउटा सुटकेस बोकेर लन्डन हिथ्रोदेखि भित्र आइयो र त्यो समय फौजीको समय र यो सिभिलियन सेक्टरको एक्सपिरियन्सलाई एनालाइस गरेर त्यो एउटा छोटो मिठो भन्नु पर्दाखेरि फौजीको जीवन चाहिँ एउटा कम्फोर्ट जोन रहेछ. र जब त्यो कम्फोर्ट जोनदेखि बाहिर निस्किएको एक्सपिरियन्स चाहिँ पारासुट रेजिमेन्टमा बस्दाखेरि नाइट जम्प गरेको जस्तो रहेछ. हर्कुलेसदेखि नाइट जम्प गर्दाखेरि भुइँमा कस्तो छ, के छ, कहाँ ल्यान्ड हुन्छ थाहा नै हुँदैन नि त. र त्यस्तै प्रकारको सिभिलियन सेक्टरमा आउँदा हाम्रो समयमा चाहिँ भयङ्करै स्केरी र के हुन्छ भन्ने त्यो थाहा नै नहुँदो रहेछ. निकै मजाको एक्सपिरियन्स हुँदो रहेछ. तर अहिले त सायद त्यो हुँदैन होला, किनभने पहिला चाहिँ अब हाम्रो समयमा युकेमा पेरिमिटरभन्दा बाहिर आउट अफ ए सिभिलियन लाइफ भन्ने कुरा हामीहरूलाई एक्सपिरियन्स थिएन. तर अहिलेको यङ जेनेरेसन, अहिलेको आर्मीको भाइ बहिनीहरूलाई त बाहिरको मान्छेसँग नेटवर्किङ गर्ने अपर्च्युनिटी छ. उनीहरू बाहिर आउँछन्, देख्छन् अनि आउट अफ इज सिभिलियन लाइफ भन्ने कुराहरू सबैलाई थाहा छ. र अहिले उनीहरू वेल प्रिपेयर पनि हुन्छन् अनि उनीहरूले आर्मीमै चलाएको त्यही गाडी कुदाएर हिँड्छन् रिटायर भएर पनि. त्यही के भन्छ राइस कुकरमा भात पकाउँछन्, त्यो नानीहरू त्यही स्कुल जान्छन् र उहाँहरूको लागि सजिलो छ, हाम्रो लागि टप छ। मैले भने थियो अघि भने 40 केजीको सुटकेस बोकेर आयौँ हामी डङ्कासम्म, घर त थियो। अब प्लेट किनो चमेच छैन, चमेच किनो केजाती छैन, आइरन किनो आइरनिङ बोर्डै चाहियो, होइन त कति कुराहरू चाहिँ हामीहरूले चाहिँ त्यो जम्मा गर्नु सुरु। अब जब खोज्नु पऱ्यो त्यस्तै प्रकारको, होइन अब डङ्कास्टरमै भनौँ न, अब एउटा त्यहाँ एउटा संस्था कम्युनिटी इस्टाब्लिस गरियो, त्यो कम्युनिटीको लागि एउटा ब्याङ्क खोल्नु पऱ्यो भनेको त्यो हाम्रो नेपाली पासपोर्ट नै उनीहरूले कहिले नदेखेको भन्छ, तिमीहरूले खोल्नै पाउँदैनस् भन्छ। अनि यो आयला रायलीको मतलब के हो भनेर उनीहरूलाई थाहा नै छैन। अब हो त्यस्तो हाम्रो समयमा एकदमै दुःख थियो र छोटो मिठो आर्मी टु सिभिलियन लाइफको ट्रान्जिसन चाहिँ नाइट जम्प जस्तो।
तपाईँले जुन चाहिँ अब एट भेरियस पोइन्ट्स आई थिङ्क च्यालेन्जिङ टफ मोमेन्ट्सहरू थियो त्यसलाई तपाईँले अब नाइट जम्प भनेर समराइज गर्नुभयो यो एक्सपिरियन्सलाई, होइन मेबी द्याट्स बेटर टु समराइज इट सोर्ट एन्ड स्विट त्यसमा। तर आफ्टर एभ्री च्यालेन्जिङ मोमेन्ट इफ यु हेभ दि एबिलिटी टु पर्सिभियर कन्टिन्यू एन्ड बी रिजिलियन्ट एन्ड स्ट्यान्ड थ्रु द स्टोर्म यु विल सी द सनसाइन भने जस्तै च्यालेन्जिङ मोमेन्ट्स पछाडि यु नो राम्रो ठाउँमा पनि पुग्नुभयो नि त, होइन किनभने इट इज क्वाइट डन्टिङ एन्ड अब अल्टिमेटली बाई नाउ हुएभर इज लिसनिङ ओर वाचिङ तपाईँको सेकेन्ड करियरबाट पनि होइन आई डोन्ट नो सेकेन्ड करियर भन्नु पनि मिल्छ कि मिल्दैन, तर रिसेन्ट करियरबाट तपाईँ पनि अहिले रिटायर हुनुभएको छ। लगभग कति वर्ष काम गर्नुभयो यो मोस्ट रिसेन्ट जबबाट चाहिँ जबमा चाहिँ?
म 2007 मैले सुरु गरेको हो अनि अहिले ठ्याक्कै 15 वर्ष पुरा पुगेर 1 महिना जस्तो भइसक्यो।
हाउ डज इट फिल टु यु नो लिभ वर्क आफ्टर 15 इयर्स?
ठिक छ, मलाई कस्तो लाग्छ भने पास्ट इज पास्ट, जे भयो भयो, म त्यो आई डोन्ट वान्ट टु गो ब्याक एन्ड ड्वेल अन दिस थिङ्स वाट एभर आई डन, मिस्टेक गरेँ राम्रो गरेँ त्यो आफ्नै ठाउँमा छ। अब म त खालि फ्युचरको लागि मात्रै धेरै सोच्छु भनौँ न, अहिले नै मैले त्यो जे गरेँ गरेँ अब फर्गेट इट, अब राम्रो गरेँ भने पनि राम्रै गरेँ, गरिनँ भने पनि गरिनँ गरिनँ, होइन। तर मैले चाहिँ अब चाहिँ कस्तो सोच्छु भने त्यो गरेँ, अब अझै मेरो च्यालेन्जिङ कुराहरू चाहिँ मेरो अगाडि छ र एकदमै क्रुसियल समय पनि आउँदैछ भन्ने सोच्छु।
बिफोर वी गेट अन टु वाट्स अहेड, आई जस्ट वान्ट टु टेक यु ब्याक। सुरुको दिनको बारेमा तपाईँले कुरा गर्दाखेरि गाउँघरमा हुर्किँदाखेरि होइन त्यो हार्डसिपको बारेमा चाहिँ कुरा गर्नुभयो। अल्सो आई वान्ट आस्क, त्यो समयमा चाहिँ तपाईँ एज अ चाइल्ड एज अ यङ पर्सन कस्तो हुनुहुन्थ्यो, कस्तो खालको भावना भएको, के चाहिँ रमाउनु के चाहिँ रुचाउनु हुन्थ्यो, त्योहरूको बारेमा पनि अलिकति बताइदिनुहोस् न।
मैले चाहिँ अब मैले यस्तै खालको थिएँ, यस्तै चाहन्छु, यस्तै थिएँ भन्नुभन्दा पनि मलाई एकजना दाईले भन्नुहुन्छ घरिघरि भेट्दा, र उहाँ चाहिँ नेपाल आर्मीबाट अहिले सुब्दा आर्मी कि केमा निस्किनु भयो अनि उहाँ झापातिरै बस्नुहुन्छ। हामी चाहिँ कस्तो खालको उसबाट हुर्केको हुर्क्यौँ भनेदेखि मभन्दा पनि माथिको एउटा दाजु हुनुहुन्थ्यो अरे, र ती दाजु चाहिँ अब हाम्रो चाहिँ बाबुले चाहिँ क पनि नपढेकोले गर्दाखेरि त्यो साबलाखुमा स्कुलै थिएन, यो 1960 कुरा हो अथवा 65 कुरा। अनि हाम्रो गाउँदेखि पारिपट्टि थुङ्रुममा भन्नेमा एउटा स्कुल थियो, अझै पनि छ र त्यहाँ पहिला आएको रहेछ, र त्यहाँनेरि स्कुल पढ्दाखेरि एउटा रोटेपिङ रहेछ, त्यो रोटेपिङमा दाजु लडेर झरेर हात भाँच्यो अरे, अनि त्यसरी हात भाँचेपछि बाबु गएर ल्याउनु भएछ, अनि बाबुको त्यतिखेर आमा हुनुहुन्थ्यो, त्यो चाहिँ अलिक पछि 1961 रहेछ है, त्यो चाहिँ केही 62 अनि हाम्रो बाबुको पनि राम्रै त्यतिखेर यताउता थिएछ भनौँ न अब, अनि छोरालाई चाहिँ उपचार गर्न दार्जिलिङ लगेको बोकेर बाबुले, तर अब हाम्रो बाबु चाहिँ अलिकति अलिक हट टेम्पर भएको मान्छे हुनुहुन्थ्यो पछि पनि हामीले बुझ्दाखेरि त्यतिखेर झन् भर्खरको उमेरमा, र के मिलेन त्यो डक्टरसँग र दाजु त्यहीँ के भन्छ दार्जिलिङको हस्पिटलमा एक्सपायर हुनुभयो। त्यो भएपछि बाबाले बोकेर हैत मेरो छोरा म बोकेर लान्छु भनेर बाबु बलियो ठुलो, अनि के अरे यो पुल बजार भन्ने ठाउँमा आएपछि चाहिँ मरेको लास बोकेर ल्याउने हाम्रो बाबु त्यस्तो हजुरमा, त्यहाँ चाहिँ माउलीहरू लक्ष्मणले हैत त्यसो गर्नु हुँदैन यताउता भनेर पुल बजारमा चाहिँ च्यानमा के अरे खनेर त्यहाँ नै ग्रेभयार्ड राखेर, अनि पछि गाउँमा आएर यताउता गरेपछि अब हामीहरूलाई चाहिँ के भने बोजूहरूले फुपूहरूले कुनै पनि कुरा हो त्यस्तो खालको अलिकति टफ खालको यताउता एकदमै गर्नु पऱ्यो भनेदेखि हामीलाई फाप्दैन, उता लिङ्गे पिङ खेल्नु गयो अघि आइहाल्ने लिनु लिङ्गे त्यो हामीलाई फाप्दैन, यस्तो खेल्नु हुँदैन यस्तो भएको तेरो दाजु पहिला यस्तो भएको भने ल्याउने, अनि त्यो दाजुले मलाई भन्नुहुन्छ कि त्यो बुद्धिमान दाईले यो भवानी जहिले पनि सानैदेखि एकदमै होसियारी र एकदमै विचार गरेर मात्रै डिसिजन गर्ने मुख खोल्ने उसले चाहिँ उसको भित्र ऊ 100% स्योर छैन भने कहिले पनि त्यो उसमा रिस्क नलिने भनेर भन्नुहुन्छ क्या मलाई, सायद म त्यस्तै थिएँ होला, अनि मेरो अहिलेको भनाइ पनि के छ भने अब डिसिजन भनेको सबै गरेर सफलै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन, तर आफूलाई 100% स्योर छैन भने गर्दै नगर्नु भन्छु म पनि, अझै पनि मेरो त्यही नै गरिसकेपछि त्यसको कन्सिक्वेन्सेस जे हुन्छ त्यही हुन्छ लिने, नभए त्यो अर्काकै लागि त्यो उसीवासी कुरा सुनेर चाहिँ डिसिजन नगर्ने भन्ने मेरो एउटा प्रिन्सिपल जस्तो नै भएको छ, ती दाजुले पनि त्यसै भन्छन्, अनि अभियसली अब म त्यस्तो खालको एकदम होसियार टाइपको जे पनि कोसियस भएर काम गर्ने थिएँ अरे सानैदेखि भन्छन्, अनि अहिले पनि मैले त त्यही भन्छु।
That's a really good advice, and I think that that advice doesn't have a time stamp. It's for lifetime. त्यो भन्दाखेरि यो कहानी बताउँदाखेरि तपाईँले अब अर्को लसको बारेमा कुरा गर्नुभयो होइन, तपाईँको लाइफमा अब सानैदेखि नै अब फ्रम युर प्यारेन्ट्स ब्रदर एन्ड देन अब हेर्दै जाँदाखेरि अब लाइफमा इभन इन द रिसेन्ट पास्ट 10-15 इयर्समा पनि धेरै क्लोज फ्यामिली मेम्बर्स एक्सटेन्डेड फ्यामिली मेम्बर्सहरू लुज गर्नुभएको छ है, वाट हाउ ड लाइक इट्स अ टफ क्वेस्चन बट आई जस्ट वान आस्क लाइक हाउ डज वान ओभरकम ग्रिफ होइन, यस्तो लसलाई चाहिँ कसरी त्यहाँबाट पार हुन सकिन्छ होला एकजना व्यक्ति लसबाट चाहिँ।
अब यो त लसबाट कसरी त्यो आफू कसरी चाहिँ हामी नर्मल लाइफलाई अगाडि बढाउन सकिन्छ भनेको राइट, सबभन्दा पनि पहिला कुरा त अब यो जे भयो भयो, र एउटा यो मान्छे जन्मेपछि मरिन्छ, काम गरेपछि बिग्रिन्छ, बोलेपछि कि सुध्रिन्छ कि त गल्ती हुन्छ, तर हामी अगाडि नै बढ्नुपर्छ क्या, पछाडि फर्केर जानु हुँदैन, हाम्रो त भनाइ नै त्यो, अनि मेरो बोजूले भन्नुहुन्थ्यो हामी किनभने बोजू फुपूहरूबाट यस्तो हुर्केको अनि अनेक किसिमको कथाहरू भन्नु आउँछ, हामीलाई कसैले बोजूहरूले गाउँमा टुरा केटाकेटी भनेर हेपे कुटे ढुङ्गाले हाने भने हाम्रो बोजूले चाहिँ त्यो टोक्ने कुकुरले मान्छेलाई झम्टे जस्तै झम्टिने, अनि यो टुराहरूको दिन आउँछ, राँडीको दिन जान्छ भन्ने कुराहरू थियो। अब हाम्रो यस्तो हुन्छ, ग्रेभेन्सहरू हुन्छ, मान्छे मरिन्छ, तर अब त्यो अब हो, दुःखको कुरा हो, तर हामी त्यो पढ्दा पढ्दा होला, अब हामी मलाई चाहिँ अब त्यस्तै हुन्छ, के गर्ने, अब यो जे भइहाल्यो, अब यसको अब अङ्ग्रेजीमा भन्छ यसको मिटिगेसन पोइन्ट के हो, कसरी चाहिँ अगाडि यसलाई समाधान गरेर बढ्ने भन्ने कुराहरू आउँछ। यो अरू त्योभन्दा अरू केही नै छैन, यसको विकल्पको बाटै छैन, यसको मिटिगेसन पोइन्ट खोज्दाखेरि पनि त्यो पक्का नै चाहिँ भेटिँदैन, तर मान्छे सर्भाइभ हुनुपर्छ, हुनु सकिन्छ, र थुप्रै मैले हेरेको छु भइरहेछन्, दिनहरू आइरहेछन्।
The only way is forward. अर्को चाहिँ के पनि सोध्नु मन थियो भने चाहिँ अब हाम्रो परिवारको बारेमा कुरा गर्दाखेरि तपाईँ अब रिटायरमेन्ट पोइन्टमा पुग्नुभयो, फ्यामिलीमा युनो युभ सक्सेसफुली, मैले आफूलाई तारिफ गरे जस्तो सुनिन्छ होला, बट युभ सक्सेसफुली रेज थ्री चिल्ड्रेन होइन टु एडल्टहुड हु आर डुइङ वेल इन देयर ओन प्रोफेसनल लाइफ्स, पर्सनल लाइफ्स इज वेल। त्यसमा चाहिँ युनो वाट्स द इज देयर एनी काइन्ड अफ like how do you parent as a parent tapale kasto khalko tarikale chai the relationship la agadi badhaunu bhacha
sab bandam pahila kura ta aba timirko education ko bishay ma kura garda kheri maile malai asti ek jana manche le bhaneya thyo mero yo bishwabidyalay ma chhora chhori padhaune pathaune ramro khalko university ma gaera ग्रेजुएट गरून, मास्टर गरून भन्ने मेरो एउटा ठुलो सपना थियो आर्मीमा हुँदा नै, तर त्यही अनुसारको सबैले गरिदियो, त्यही नै मेरो एउटा ठुलो प्राउड, त्यही नै मेरो इन्भेस्टमेन्ट। अहिले मैले अरूसँग पनि कुरा गर्छु, मसँग पैसा छैन तर मेरो इन्भेस्टमेन्ट छोराछोरीको एजुकेसनमा गयो। अब एक्जाम्पल अब होइन काठमाडौँमा किसमा पढाउँदा पनि कति पैसा खर्च हो होइन, त्यस्तै अब सेन्ट मेरिज उसमा पढाउँदा हामी पोखरामा भएर चाहिँ गऱ्यौँ, अनि सबैले त्यो सबै तिमीहरूले राम्रो पढ्यौ, राम्रो गरिराखेका छौ, अब एज अ रिजल्ट त्यसको आउटकमहरू अहिले हामीले मात्रै होइन अरू दुनियाँले देखेको छन्, त्यसले गर्दा म एकदम प्राउड छु, राम्रो छु सबैसँग, सबैको एजुकेसनमा, त्योभन्दा त खोज्ने ठाउँै छैन।
That's nicely put. अर्को कुरा चाहिँ के पनि सोध्नु मन थियो भने अब तिनजना छोराछोरी तिन डिफ्रेन्ट टाइपको छन्, कहिलेकाहीँ चाहिँ तपाईँलाई लाग्छ लाइक यो चाहिँ कहाँबाट यस्तो भएछ भन्ने खालको, बिकज हामी अब तिनजना स्पेसली यु नो वी हेभ आवर ओन डिस्टिङ्क्ट सेन्स अफ पर्सनालिटी, र अर्को एक्चुली मेबी द बेटर क्वेसन इज तपाईँको तिनजना नानीहरू इफ यु हेभ टु डिस्क्राइब देम कसरी डिस्क्राइब गर्नुहुन्छ?
नो, तिनजना तिनै प्रकारको हुनु पऱ्यो नि, कहाँ एउटै खालको मात्रै हुनु भएर, त्यो त हुँदै हुँदैन, त्यो त मैले नै मलाई नै त्यो ऊ मन पर्दैन, त्यो आफ्नो आफ्नो हुनुपर्छ। तर अब सबभन्दा पहिला कुरा त के भने, अघि भने नि 18 वर्षको मान्छे भर्ती भएर आर्मीमा बस्दै जाँदाखेरि त्यो ब्रेन ब्लड नै आर्मी भइसकेको हुन्छ, भाषादेखि लिएर त्यो बडी नै आर्मी भइसकेको हुन्छ होइन। हो त्यस्तै अब जिनिताहरू भनेको उनीहरू लतिरकोहरू होइन, ऊ एकजना एउटा अरे उनीहरूको भाषा शब्द, उनीहरूको ल्याङ्ग्वेजदेखि लिएर उनीहरूको चालचलन नै उनीहरूको डिफ्रेन्ट हुन्छ, अरूसँग मिल्दैन। अब जस्तै अब जति पनि यो मिडिया पत्र पत्रिकामा जाने मान्छेहरूको आफ्नै किसिमको नेटवर्क हुन्छ, आफ्नै किसिमको संसार हुन्छ, उनीहरूलाई त्यही गरेर चाहिँ चित्त बुझ्छ, त्यही गरेर चाहिँ उनीहरूलाई सन्तुष्ट मिल्छ भने अब तिमीलाई अब आफ्नै होइन संसार छ, आफ्नो नेटवर्किङ छ, अब एउटा सेन्टेन्समा चाहिँ त्यो कमा चाहिँ अलिकति ऊ लागेन भन्ने कुरै आउँदैन नि त होइन, लोयरको काम त्यो हो। अब कोपिलाको ऊ एउटा हेचआर लाइनतिरको छ, उसको आफ्नै संसार छ होइन, यो गर्यो भने त होइन, यो एक्टले चाहिँ यसो भन्छ, यो यो मिल्दैन भनेर भन्छ नि त। त्यो उसको के भन्छ उनीहरूको भन्नुको मतलब चाहिँ मेरो के भने, उनीहरूको त्यो दिमाग, उनीहरूको त्यो हरेक कुरा नै त्यो प्रकारले बिल्डअप हुँदै गएको हुन्छ क्या, होइन? हामी जन्मेर आउँदा कहाँ सबको सब गीतै गाउने, सबै फुटबलै खेल्ने, सबै ऊ गर्ने हुँदैन नि त, होइन? त्यो ट्रेनिङ र त्यो बडी जिउलाई चाहिँ त्यो प्रकारले बिल्डअप हुँदै 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 गएको हुन्छ। त्यही भएर चाहिँ भने नि मैले अघि अब केही चेन्ज गर्नु पऱ्यो भने सफर हुन्छ। अब सोलिसिटरलाई अर्कोमा लगाइदियो भने त्यो उसलाई कति साह्रो स्ट्रगल हुन्छ, होइन? त्यसले गर्दा हामी आफ्नै आफ्नो लाइनको हुनु पऱ्यो नि त। त्यसले गर्दा हामी एउटै खालको हुनुपर्छ भन्ने त्यो त्यो मेरो मान्यता नै छैन।
तपाईँले फुटबलको बारेमा नै कुरा गर्नुभयो। अब ग्रोइङ अप, अब एज अ फादर तपाईँ भेरी एथलेटिक हुनुहुन्थ्यो, होइन? तपाईँ अहिले पनि भेरी एक्टिभ हुनुहुन्छ इन टर्म्स अफ होल फ्यामिलीमा नै स्पोर्टिएस्ट, होइन? फुटबल, बास्केटबल, रनिङ, गल्फ। इफ यु ह्याड टु पिक वान स्पोर्ट द्याट यु रियली इन्जोयड इन युर लाइफ टाइम, होइन, विच वान वुड इट बी?
यो त अब उमेर अनुसार हुन्छ क्या, होइन? अब भर्खरको उमेरमा हो भने फुटबल, बास्केटबल राम्रो छ, होइन? अब अलिकति बुढो हुँदै गयो भने गल्फ राम्रो छ, त्यस्तो हो नि। अब तर यो त अब मलाई चाहिँ आई इन्जोय गल्फ अहिले, किनभने मेरो उमेर गयो, होइन? फुटबल खेल्ने, बास्केटबल खेल्ने, भलिबल खेल्ने, त्यसले गर्दा अहिले गल्फ।
Golf. And I think golf will feature heavily in the next chapter of your life. Tapale next chapter ko barema alikati hint pani disaknu batai saknu bhatyo, haina? So what does looking ahead look like? You've already mentioned that looking ahead ma ba alikati groundwork garnu parne chha bhanu bhayo, which is great to hear, because life is limitless. Life ta aba जुन जुन तरिकाले तपाईँले भन्नुभयो, लाइफ अब बल्ल सुरु हुँदैछ पनि भन्नुभयो नि त, होइन? सो वाट्स नेक्स्ट एन्ड वाट आर वाट्स अन युर एजेन्डा?
नो, लाइफ सुरु हुँदैछ भनेको होइन कि, यस्तो हो, सबभन्दा पहिला लाइफ मेरो एजमा आइसकेपछि मोर क्रुसियल समय चाहिँ अब आउँदैछ भन्नु खोजेको मैले। किनभने अब कसरी, किन क्रुसियल भनेर चाहिँ म एकछिनमा भन्छु। पहिला म जन्मेर 6-7 वर्षको हुइन्जेलसम्म मेरो एकदमै एक किसिमको क्रुसियल नै थियो नि त, होइन? म कहिले ठुलो हुँ, कहिले पढौँ, कस्तो गरौँ भन्ने थियो भने, अब मेरो चाहिँ अहिले म सिनियर सिटिजनमा पुगिसकेँ। अब मेरो मेरो विचारको कुरा है यो, आई कुड बी रङ, र सबैले सुन्नुपर्छ भन्ने कुरा पनि होइन। र सिनियर सिटिजनमा पुगेँ, अब मैले जति पनि एक्टिभिटी गर्नुपर्छ, मैले चिताएको र मैले मन परेको ठाउँमा जानु, सक्नु, हेर्नु, सायद अबको 10 वर्ष जति होला, होइन? म्याक्सिमम् 70-73 वर्षसम्म मैले त्यो गर्न सक्छु। र त्यहाँदेखि उता त मेरो कम्प्लिटली ब्रेनदेखि लिएर फिजिकल स्ट्रेन्थ डाउन हिल जान्छ, ओके? मेरो टाइम लाइन त्यो छ है। तर मेरो एक्चुली मैले मेरो टाइम लाइन चाहिँ 75 चाहिँ राखेको छु है। आई क्यान डु समथिङ, आई क्यान वक अप इन द हिल, अप एन्ड डाउन द कन्ट्री भनेर चाहिँ 75 हो मेरो राखेको चाहिँ। यो चाहिँ मेरो मनको कुरा ठ्याक्कै भनिहालेँ। तर आज अहिले यो म अब 62 यो जनवरीमा, अपकमिङ जनवरी पुग्छु भनेदेखि 75 गर्दा 12-13 वर्षभित्र मैले गर्नुपर्ने, मलाई के इच्छा परेको छ, खानु पनि अलिकति पचिन्छ, होइन? अनि गर्दाखेरि द्याट्स वाइ आई कल इट क्रुसियल टाइम मेरो त्यो हो, ओके? टाइम विन्डो टाइम भन्छु। त्यहाँदेखि लाइफ एक्सपेक्टेन्सी भन्ने त त्यहाँदेखि उता कहाँसम्म पुगिन्छ, तर त्यो केही पनि गर्नु सकिँदैन, प्रिटी मच गार्बेज लाइफ नै हुन्छ नि त, होइन? कुनामा बस्ने होला, टिभी हेर्ने, इत्यादि इत्यादि। त्यो भयो त्यो क्रुसियलको कुरा। अब मेरो के भयो भनेको थियो, एजेन्डा अथवा अर्को के भन्छ प्रोग्रामहरू के छ भनेर, होइन? अभियसली नेपाल गइन्छ, नेपालबाट आइन्छ, इन आउट हुन्छ। तर अब नेपालमा गएर मैले भन्छु, हाम्रो मान्छेहरू आफ्नो नातागोता भए तापनि नेपालमा भन्ने गएपछि त्यो एउटा वाइडर सोसाइटीमा पुगिन्छ। हामी चाहिँ यहाँनेरि एउटा लाउरे सोसाइटी, लाउरे समुदाय अथवा प्रवासी नेपालीको समुदायभित्र छौँ, तर जुन चाहिँ त्यति ठुलो छैन नि त, होइन? तर उहाँ त वाइडर नेपालीको सोसाइटीमा गइन्छ, र जहाँ चाहिँ अब हामीले नयाँ लाइफ बनाउनु पऱ्यो नि, नयाँ छिमेकी बनाउनु पऱ्यो, छिमेकी नयाँ साथी इष्टमित्र होइन सबैसँग चिनजान गर्नु पऱ्यो आदि इत्यादि, इट टेक्स टाइम, छिटो सायद सेटल इन हुनु सकिन्छ होला। अब त्यो गरिसकेपछि एक्चुली 17 वर्षमा मैले गाउँ छोडेको भनेदेखि आफ्नै दाजुभाइहरूसँग म कति परिचय मेरो भएको छैन, चिनजान भएको छैन, आफ्नो नातागोताहरू अब उहाँहरूसँग पनि हामीले अब मैले एउटा भेटघाट गर्ने, चिनापर्ती गर्ने भन्ने एउटा मेरो विचार छ, र आफ्नो घर छ त्यसलाई रिफर्बिस गर्नु पऱ्यो, अनि त्यस्तै प्रकारले गाउँमा पहिला पढेको सिंहदेवी स्कुलमा अब हाम्रो ताप्लेजुङ सोसाइटी युकेसँग एउटा जोइन्ट भेन्चर जस्तो मिलेर हामीले प्रोजेक्टहरू अगाडि बढाइराखेका छौँ, र त्यो ठुलो एउटा प्रोजेक्टलाई पनि सक्सेस गर्नुपर्नेछ। अनि कति लिसनरहरू हुनुहुन्छ, सुन्नुहुन्छ भनेदेखि यही पोडकास्ट मार्फत जो जसले हजुरहरूले मद्दत दिनुभयो, यहाँहरूको ठुलो हृदय बनाएर चाहिँ यो एउटा सिग्निफिकेन्ट एउटा महत्त्वपूर्ण स्कुलको प्रोजेक्टमाथि मद्दत दिनुभयो, यसको लागि हामी आभारी छौँ, र हजुरहरूको मद्दत मायालाई हामी कहिल्यै पनि लेट डाउन गर्ने छैनौँ भन्छु म।
Well, thank you so much. It sounds like the next chapter is going to be quite exciting, and there's more to look forward to. And I wish you all the best for that chapter ahead. Ra, thank you so much for your time and saying yes to becoming a guest on this podcast, Action With, presented by A-Star Financial Solutions UK. Zano Banda Agari, is there any parting message or advice for people listening to this podcast?
Mero sallah ta aba khasai kehi pani chaina bhanda kheri aba hajur haru listener haru le kasari linu huncha yo mero euta experience ko kura yaha rakheko chu, sayad boldai janda kati kura haru galti hunu pani saklan ta galti bhayo athawa अलिकति अफेन्सिभ टाइपको भयो भने क्षमा प्रार्थी छु, कारण बोल्दै जाँदाखेरि गल्ती हुनु पनि सक्छ, अघि नै भनिहालेँ मैले, र लाइफ यस्तै हो, लाइफमा प्रत्येक मान्छेको आफ्नो आफ्नो एक्सपिरियन्सहरू हुन्छ, र त्यही कुराहरू सेयरिङ गरियो भने सबैलाई एउटा ज्ञान पनि हुन्छ, र एट द एन्ड अफ द डे के भन्थ्यो एउटा अफगानिस्तानको एउटा एमपीले, तालिबानहरूले देश लिनुभन्दा अगाडि होम इज होम नेभर अबन्डन भन्ने कुराहरू गरेका थियो, त्यसले गर्दा आफ्नो घर आफ्नो देश नै हुन्छ, र हामी कहिल्यै पनि मेरो भनाइ चाहिँ एउटा गोरा चाहिँ भइहालिँदैन, हाम्रो कल्चर आदि इत्यादिले गर्दा त्यस्तो मेरो एउटा भ्यू मात्रै हो, यहाँले त्यो कुनै अफेन्सिभ नलिनु होला, र थ्याङ्क यू भेरी मच।
Well, thank you so much for leaving us with that quote and leaving us with so many nuggets of your illustrious, colorful, exciting life. And hopefully we'll get to do this after 10 years and I get to hear about all the adventures that you've been up to. On that note, thank you so much to everyone listening to Action With Podcast. This was a chat with Bhuvani Pandak. All the best and give it a thumbs up if you enjoyed this podcast. Thank you. This was Action With Podcast. Presented by A-Star Financial Solutions UK, supported by New Lakshmi Jewelers, Tap Tap Send, Nepal Authentic Dining, Nepali Music Festival UK 2022. Hope you enjoyed the episode.